तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नवा आमाहरूको मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाका लागि हरेक वर्ष 29 अप्रेलदेखि 5 मेसम्म मेटर्नल मेन्टल हेल्थ अवेरनेस विक मनाउने गरिन्छ। यस समयमा गर्भावस्था अगाडि र सो समयमा साथै बच्चा जन्मिसकेपछिको आमाहरूले भोग्नुपर्ने मानसिक स्वास्थ्य समस्याका बारेमा चर्चा गरिन्छ र आजको कार्यक्रममा हामीले केही समय अगाडि प्रकाशित गरेको मम माने आमा पोडकास्ट श्रृङ्खलाबाट आमाको मानसिक स्वास्थ्यका बारेमा चर्चा गरेका छौँ। सुरुमा चाहिँ नेपाल संवाददाता सेवा भट्टराईले नेपालमा आमाहरूको मानसिक स्वास्थ्यलाई कतिको गम्भीर रूपमा लिइन्छ त भन्ने बारे बताएकी छिन्।
प्रेग्नेन्सी एन्ड चाइल्ड बर्थले चाहिँ मेन्टल हेल्थमा कतिको इम्प्याक्ट पार्छ भन्ने कुरामा कतिको अवेरनेस छ उता जस्तो लाग्छ, होइन? किनभने हाम्रो केसमा चाहिँ त्यति धेरै अवेरनेस मैले पाइनँ, अनि आई थिङ्क मलाई चाहिँ बेबी हुनुभन्दा अगाडि चाहिँ यो कुराहरूले चाहिँ एकदमै गाह्रो भएको थियो। कति मान्छेहरूलाई पोस्टमार्टम डिप्रेसन हुँदो रहेछ, होइन? मलाई चाहिँ अब आई थिङ्क पोस्टमार्टम चाहिँ ठिक ठिकै भयो, अब अलिकति स्ट्रेस त भइ नै हाल्छ, होइन, सबै कुरा नयाँ भएपछि। तर आई थिङ्क प्रिपार्टम चाहिँ मलाई धेरै गाह्रो भएको थियो यो आफ्नो मेन्टल हेल्थको हिसाबले, होइन? अनि त्यसको अन्डरस्ट्यान्डिङ चाहिँ अब मैले मेडिकल सिस्टमबाट अथवा फ्यामिली सिस्टमबाट चाहिँ खासै पाइनँ, तर अब आफ्नो कन्टेम्पोरेरी साथीहरूबाट चाहिँ पाएँ मैले, हुन्छ नि, आफ्नो कुराहरू सेयर गर्दाखेरि चाहिँ धेरै धेरै रिलिफ भयो आफ्नो कन्टेम्पोरेरीहरूसँग चाहिँ।
अब मेरो एक्सपिरियन्समा त यहाँ एन्टिनेटल त्यो फर्स्ट अपोइन्टमेन्टमै उनीहरूले चाहिँ सबै त्यो स्केल गर्छ कि मेरो मेन्टल स्टेट कस्तो छ भनेर। आई थिङ्क त्यो इभन अब बच्चा भइसकेपछि त झन् यति धेरै क्वेसन गर्छ यो बारेमा त पोस्टमार्टम। अनि मलाई सबैभन्दा राम्रो लागेको पार्ट चाहिँ कहाँ भनेदेखि नै तिमीलाई चाहिँ अब हस्बेन्डसँग गएको छौ, तिमीले दिनरात हस्बेन्डसँग बसिरहेछौ, होइन, अनि यु आर नट सेटिस्फाइड अब त्यो केयर हुन्छ नि इन्भाइरोमेन्टदेखि। अनि त्यस्तो हुँदाखेरि चाहिँ तिमी हेल्थ प्रोफेसनलकोमा जाँदाखेरि पनि त हस्बेन्ड वाइफ गइन्छ, बच्चा गइन्छ, होइन, अनि त्यहाँ हस्बेन्डको अगाडि नै अनि तँलाई कस्तो भएको छ, सबै कुरा ठिक छ, के अरे उसले राम्रोसँग हेरिरहेछ, उसको सपोर्ट ठिक छ भनेर सोध्यो भनेदेखि त म त अभियसली मेरो हस्बेन्डको अगाडि त अँ ठिकै छ भनेर भन्न सक्छु नि त, होइन? अनि जब मेरो हस्बेन्डलाई त एकछिन बाहिर निस्कि भनेर बाहिर पठाएर अनि मलाई क्वेसन गर्न थाल्यो नि यो कुरा, कस्तो इम्प्रेस्ड भएको के मलाई केही चित्त बुझ्दैन भने त अब त म बोल्न सक्छु नि त, होइन? अनि यो चाहिँ मलाई एकदम बेस्ट लागेको चाहिँ त्यो थियो कि
कस्तो राम्रो है यो चाहिँ मैले एकदमै एकदमै ठुलो ल्याक फिल गरेँ, हुन्छ नि, जस्तो आफ्नो मेन्टल स्टेटको बारेमा चाहिँ अब आफैले नराम्रो फिल गर्नुपर्ने अथवा गिल्टी फिल गर्नुपर्ने अथवा हुन्छ नि मदरहुड जस्तो ठुलो कुरामा पनि जस्तो हुन्छ नि अब सोसाइटीले अब एउटा राम्रो भनिरहेको कुरामा पनि अब मलाई चाहिँ एडजस्ट गर्न गाह्रो भइरहेछ भनेर आफैलाई नराम्रो लाग्नुपर्ने अनि त्यसको एक्नोलेजमेन्ट अथवा हुन्छ नि त्यो पार्ट चाहिँ कसैले पनि सोधिरहेको छैन भन्ने जस्तो, होइन, त्यो चाहिँ धेरै गाह्रो भएको थियो। अनि तिम्रो कुरा सुनेर राम्रो लाग्यो, अब हुन्छ नि एटलिस्ट वुमेन देयर आर गेटिङ द केयर भन्ने जस्तो।
सिकाएको पनि कस्तो छ एक्सपिरियन्स यसमा?
त्यही त त्यो रेकग्निसन चाहिँ छ भन्नु भन्छु म पनि, तर मलाई चाहिँ एउटा के लागेको थियो भने कति आर न खोइ मेरो आफ्नो पर्सनल एक्सपिरियन्स पनि हुनसक्छ, यस देयर इज हेल्प देयर तिमीलाई निड भयो भन्ने भन्ने एउटा त्यो क्वेसनेयर जस्तो हुन्छ कि, यिनीहरूले 10 क्वेसन जस्तो प्रिपेयर गरेको हुन्छ, होइन, अनि त्यसपछि अनि त्यसमा तिमीले फिल आउट गर्नुपर्छ क्या, लास्ट 7 डेजमा तिमीले तिम्रो मेन्टल हेल्थ कस्तो छ भनेर त्यही क्वेसन अनुसारको तिमीले टिक गर्नुपर्छ। अनि कति कुराहरू चाहिँ खोइ त्यो इन्क्लुड नभए जस्तो लाग्यो थियो मलाई, अनि त्यति बेला मैले भनेको थिएँ कि, अनि फेरि सर्ट पिरियडसम्म मात्रै उनीहरूले फलोअप गराएको थियो कि, अनि मैले चाहिँ एकदम लाइक हुन्छ नि अलिकति टाइम अलाउ गर्नुपर्छ हामी न्यू मम्सहरूलाई, किनभने हामी भर्खरै त त्यो एडजस्टमेन्ट फेजमै हुन्छौँ नि त, कति कुराहरू त न्यू एकदमै न्यू हुन्छ नि त। सो तिमीले किन यति छिटो छिटो लाइक यति छिटो फलोअप गर्न खोजेको, वाइ डिन लाइक तिमीले हामीलाई अलिकति अलाउ गरेको हुन्थ्यो त्यो एउटा टाइम पिरियड भनेर मैले चाहिँ फिडब्याक चाहिँ दिएको थिएँ क्या उनीहरूलाई। डेफिनेटली फलोअप छ, अनि उनीहरूले इन्फर्मेसन प्रोभाइड गर्छ कि तिमी यदि मेन्टली डाउन फिल गरेछौ भने यस्तो यस्तो इन्फर्मेसनहरू छ, यहाँ यहाँ तिमीले कन्ट्याक्ट गर्न सक्छौ भनेर, त्यो चाहिँ डेफिनेटली छ है।
द्याट्स नाइस. अनि अब पोस्टमार्टम फलोअप नहुने कुरा पनि अब हामीलाई अलिक चित्त बुझाएको थिएन हुन्छ नि, स्पेसली विथ द अपरेसन हुन्छ नि, कहिले कता दुख्ने अथवा कहिले के हुने त्यस्तो आफ्नो जिउमा नै हिल भयो कि भएन थाहा नहुने, अथवा त्यो स्कारमा चाहिँ इचिङ हुने अनि हुन्छ नि भित्रबाट इचिङ भयो जस्तो हुन्थ्यो कि मलाई. अनि त्यसको बारेमा कसलाई सोध्ने के सोध्ने भन्दाखेरि अब त्यही अब चाइल्ड बर्थकै प्रोसेसमा एउटा फलोअप भिजिट अथवा दुइटा फलोअप भिजिट त हुनुपर्ने जस्तो लागेको कि हामीलाई, तर त्यस्तो थिएन.
र यो कुराकानी सुन्नुभयो, यो चाहिँ गफगाफ होइन, एकदमै अनौपचारिक किसिमको गफगाफका साथमा मातृत्वको अनुभव र चुनौतीहरू साटासाट गर्ने मम माने आमा पोडकास्ट श्रृङ्खलाबाट. र यो पुरा कुराकानी चाहिँ मम माने आमा पोडकास्ट श्रृङ्खलाको चौथो भागमा रहेको छ, जसमा हामीले नेपाल र अस्ट्रेलियामा नवआमा बन्नेहरूको फरक अनुभवहरूलाई समेटेका छौँ. र यो कुराकानीमा बोल्ने व्यक्ति चाहिँ नेपाल संवाददाता सेवा भट्टराई र मम माने आमाकै पाँचौँ भागबाट के बच्चालाई जन्मदिने बित्तिकै मातृवात्सल्य आउने गर्छ वा त्यो अनुभव सधैँ आनन्दमय हुन्छ त भन्ने बारेमा गरिएको कुराकानी सुनौँ.
त्यो बच्चा जन्मिसकेपछिको आफ्नो एक्सपिरियन्सको त्यो कस्तो फिल भएको थियो, त्यो बच्चालाई त्यो फर्स्ट टाइम लिँदाखेरि हुन्छ नि त्यो त्यो चाहिँ एकचोटि सेयर गरौँ न होइन.
मेरो त मेरो सेयर गर्छु है त. मेरो चाहिँ कस्तो थियो भन्दाखेरि छोरी जन्मिँदाखेरि फर्स्ट बच्चा है, अब मैले चाहिँ सोचेको थिएँ कस्तो त्यो मुभीहरूमा देखाए जस्तो हुन्छ नि, पुरै लाइट आउँछ होला, त्यसपछि मैले उसलाई आफ्नो अङ्गालोमा राख्दाखेरि धरेर आँसु झर्ने होला जस्तो फिल भएको थियो. तर म चाहिँ अब त्यो यति थ्रु गयो कि त्यो विदिन त्यो हुन्छ नि 18 hours, अब ग्यास पनि लिएको छ, एपिड्युरल लिएको छ, यस्तो स्थितिमा पुगिसकेको थिएँ कि लाइक हुन्छ नि त्यो जब त्यो डेलिभर भयो. अनि हाम्रो चाहिँ कस्तो थियो भने हामीले सेक्स फाइन्ड गराएको थिएन छोरी हो कि छोरा हो भनेर, अनि त्यो मोमेन्ट याद छ मलाई, बुढा पनि त्यही थियो. अनि त्यसपछि सिजेरियन भयो इमर्जेन्सी, अनि त्यसपछि अनि उनीहरूले बच्चा निकाल्यो है, अनि त्यसपछि डु यु नो डक्टरले सोधे डु यु नो द सेक्स अफ द बेबी भनेर भन्यो, अनि त्यसपछि अह नो भनेर भनेपछि ओ इट्स अ गर्ल भनेर भन्यो, अनि ओके भनेर भयो, अनि त्यसपछि डु वान टु होल्ड द बेबी भनेर मैले नो भनेको क्या.
आई
हेभ नो क्लु, खोइ थाहा छैन मैले कहाँबाट नो भने है, अनि त्यही भने अनि त्यसपछि अनि अनि तर पछि है मैले किन नो भन्यो भनेर, अनि यस आउने होमा बेबी भनेर उसले मलाई अङ्गालोमा दियो होइन, अनि यसरी राखेको छु, अनि त्यो फोटोहरू छ नि त होइन, त्यति खिचिन्छ अहिले पनि. मैले त्यो फोटो लुक ब्याक गर्दाखेरि म यस्तो कहाँ स्टेयर गरिरहेको छु क्या, मैले आई डोन्ट थिङ्क आई वाज इन्जोइङ द्याट मोमेन्ट होइन, अब त्यो सोचे जस्तो नि, तर म त एउटा भोइडमा कहाँ मैले उस ऊ मेरो छातीमा छ उसलाई मैले राखेको छ होइन, अनि तर म चाहिँ समवेयर एल्समा यस्तो डेथ स्टेयर गरिरहेको छु एभ्री फोटो क्या. फेरि मेरो सेकेन्ड बर्थमा चाहिँ किनभने युज प्लान होइन, अनि म चाहिँ सोचेको थिएँ त्यो फर्स्टको रिपिट गर्दिनँ म होइन, आई विल मेक स्योर म हाँस्छु होइन, म जब जब बच्चा मलाई दिन्छ, तर सेकेन्डको पनि म अझै त्यो डेथ स्टेयर चाहिँ छैन होइन, तर स्टिल अनस्योर के लाइक हुन्छ नि के हाँसेको चाहिँ छैन है सेकेन्डमा.
ए त्यही अब सुस्मिताहरूको सुनौँ न, त्यही फर्स्ट टाइम बच्चालाई होल्ड गर्दाखेरिको एक्सपिरियन्स के.
म चाहिँ हाँसेको थिएँ फेरि, कस्तो भयो भने बाबु चाहिँ अब अभियसली एकदमै हार्ड वर्कपछि जन्मियो नि त होइन, अब सबले त्यो त्यही मोमेन्ट होल्ड गरेर बसेको हुन्छ नि त, कति बेला बाबु बच्चा बाहिर आउँछ भनेर. अनि लेबरको बेला चाहिँ कस्तो भएको थियो भने बिचबिचमा चाहिँ बाबुको हार्ट रेट तलमाथि भइरहेको थियो, ड्रप भएको थियो, त्यस्तो भएर अलिक टेन्सन भइरहेको थियो, जेस ऊ हेल्दी जन्मे भने चाहिँ एभ्रिथिङ विल गो राइट भन्ने भयो कि, त्यति बेला त्यस्तो भएको थियो. अनि अनि बच्चा जन्मिसकेपछि बच्चालाई होल्ड गरेँ होइन, त्यो मोमेन्ट इन्जोय चाहिँ गरिराखेको थिएँ हाँसी हाँसी नै, तर त्यति बेला मेरो 3rd degree टियर भएको भएर त्यो सुचरिङ पार्ट चाहिँ एकदमै गाह्रो भएको थियो.
अनि रोजीको के छ फर्स्ट टाइम बच्चा होल्ड गर्दाखेरिको एक्सपिरियन्स?
मेरो पनि अब सिकाको जस्तो, I'd been awake for 3 days, I was so tired, and I just remember feeling a relief, but I don't remember feel, and then they put the baby on my chest. Only we also hadn't found out the sex, and so my husband came up and he said, oh, I know the gender anymore. I thought it was like I didn't even care, like I was just so relieved it was all finished, you know, and the baby was born. And they put him on my chest. I remember everyone else crying. I didn't cry. Like, I just, my strongest memory isn't even of the baby. It's like a nurse came up and gave me a really sweet hot cup of tea through a straw. And I remember her like holding up and me having this delicious sweet cup of tea. I think just from the exhaustion, you know, it was hard to bond straight away.
लेबर पनि एकदमै गाह्रो भएको थियो अब कट नै गर्नु पर्यो भनेपछि गाह्रो नै भएको थियो अनि कट गरेर भ्याकमा तानेको थियो तै पनि फर्स्ट बेबी चाहिँ मलाई त्यो काखमा राख्दा चाहिँ आनन्द लाग्यो कि एकदम खुसी लाग्यो सेकेन्ड पनि मलाई राम्रै खुसी नै लाग्यो तर यो थर्ड चाहिँ यति गाह्रो भयो कि यति गाह्रो मैले हेर्दै हेरिनँ कि त्यो राखिदिँदाखेरि पनि कि बुढोले चाहिँ राखिदिनु भएको थियो छोडिदिनु एकदमै टाढोमा लास्टै दुःख दिएँ भनेर मैले हेर्दै हेरिनँ कि उसलाई चाहिँ
त्यही भएर अहिले बोल्दैछ अब के भइरहेको मलाई हो
र थाहा पाइहाल्नु भयो होइन अब मम्मा नै आमाको यो रमाइलो रमाइलो कुराकानी यतिमा मात्रै सीमित छैन होइन दसवटा भाग रहेका छन् दस भागमा मातृत्वका कुरा अनि अलिकति अभिभावकको त भनौँ न हामीले बुवाका पनि आवाजहरू राखेका छौँ होइन अनि ती सम्पूर्ण कुराकानीहरू चाहिँ तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा गएर पाउन सक्नुहुन्छ मम्मा नै आमा भनेर रहेका छन् र तपाईँले पडकास्ट सुन्ने अधिकांश प्लेटफर्महरूमा पनि यो पडकास्ट उपलब्ध रहेको छ खालि तपाईँले चाहिँ एमयुएम मम एमएएनई माने एएमए आमा भनेर सर्च गर्नुपर्ने हुन्छ होइन कुरा फेरि पनि नवआमाहरूको मानसिक स्वास्थ्यको नै गरौँ र यसपटक भने मनोवैज्ञानिकबाट गर्भावस्था र बच्चा जन्मिसकेपछि महिलाहरूमा शारीरिक र मानसिक रूपमा आउने परिवर्तनहरूका बारेमा सुन्नेछौँ लगभग एक दशकदेखि नेपालमा यही मनोविज्ञानको क्षेत्रमा काम गर्दै आएकी तर हालसालै भने अस्ट्रेलियामा साइकोलोजिस्टका रूपमा कार्यरत रहेकी प्रतिभा महर्जनसँग गरिएको कुराकानी सुनौ
अब यो प्रेग्नेन्सीमा अलिकति महिलाहरू जो कोही पनि आफ्नो नेचरमा पनि भर पर्छ उसको व्यक्तित्व कस्तो छ भनेर होइन र त्यो बाहेक चाहिँ हर्मोनल चेन्जेसहरू भनेको त अब अनअभोइडेबल नै भयो नि होइन त्यो बाहेक चाहिँ अब साइकोलोजिकली हामीले हेर्दाखेरि भनेको अलिकति क्रिटिकल हुने भल्नरेबल हुने सानो कुराहरूले असर पारिहाल्ने मुड स्विङ्सहरू भइराख्ने होइन अनि कहिले नलागेको कुराहरू राम्रो लाग्ने कहिले भनौँ न नराम्रो लागेको कुराहरू पनि राम्रो लाग्ने यसमा चाहिँ नि अलिकति नेचर वाइज पर्सनालिटी वाइज चेन्जेसहरू आउनु भनेको चाहिँ एकदमै नर्मल कुरा मानिन्छ
अब यसमा घर परिवारले यो कुराहरू बुझ्ने अब यस्तै मुड स्विङ्सहरूकै कुरामा पनि कतिपय समयमा चाहिँ आफ्नो आफू कस्तो थ्रु गइरहेको छु भनेर परिवारको सदस्यहरूले नबुझ्दाखेरि पनि समस्या आउने गरेको भनेर बताउने गरेको पाइन्छ अब यस्तोमा चाहिँ परिवारको भूमिका के हुन्छ कि यो यो अवस्थामा हुन्छ नि
अब यस्तै भन्ने चाहिँ हुँदैन होइन किनभने परिवारमा पनि त विभिन्न खालका मान्छेहरू हुन्छन् नि त श्रीमान सासू ससुरा अथवा जोइन्ट फ्यामिलीमा छ भने त थुप्रै नै हामी ठुलो ग्रुपमा हामी परिवारमा बस्ने खालको हामी नेपालीहरूको कल्चर भयो नि त होइन त्यसमाखेरि चाहिँ अब यस्तै व्यवहार भन्ने चाहिँ छैन तर पनि हामीले एज अ भनौँ न मैले एज अ साइकोलोजिस्ट मैले भन्नुपर्दाखेरि चाहिँ सकेसम्म उहाँहरूको कुरा सुनिदिने बुझिदिने अब भ्यालिडेट भन्छौँ क्या भ्यालिडेट भनेर चाहिँ उसले भनेको उहाँले भनेको सबै कुरालाई मान्नुपर्छ हो नै भनेर अग्री चाहिँ गर्नु पर्दैन तर म छु है भनेर सुनिदिने अथवा कुराहरूलाई चाहिँ ल तिमीलाई त्यस्तो महसुस भयो त्यसको मतलब चाहिँ तिमीलाई मैले के गर्न सक्छु त तिमीलाई मैले कसरी सजिलो बनाउन सक्छु त भनेर एउटा ओपन भएर होइन म सुन्न सक्छु म चाहिँ तिम्रो अगाडि छु है भन्ने खालको एउटा सानो कुराहरू जेस्चर्सहरूले मात्रै पनि त्यो फेजलाई चाहिँ सजिलो बनाइदिन सक्छ अब यो फेजमा चाहिँ हामीले कसरी सहयोग गर्ने कसरी साथ दिने भन्ने कुरा त हाम्रो कल्चरमा हाम्रो ट्रेडिसनमा पहिल्यैदेखि भएको कुराहरू हो नि त तर हुँदा हुँदा चाहिँ हामीले एकदमै लाइटली ए यति पनि गर्न नसक्ने त यस्तो पनि हुन्छ त भनेर भन्दाखेरि चाहिँ त्यो कुराले बढी ठेस पुर्याउने र झन् समस्या चाहिँ जटिल बनाउने चाहिँ गरिदिन सक्छ
अब यही अब हामीसँग कुरा गर्ने एकजना नेपालबाट हुनुहुन्थ्यो होइन तपाईँले लामो समय नेपालमा पनि काम गरेको भएर अब यो ड्युरिङ प्रेग्नेन्सी चाहिँ हुन्छ नि मेन्टल हेल्थलाई अथवा साइकोलोजीलाई बुझ्नको लागि भिजिटमा आउनेहरूको सङ्ख्या चाहिँ कतिको हुन्छ अथवा कस्तो कस्तो पाइन्छ त्यो ट्रेन्ड चाहिँ
प्रेग्नेन्सीमा भिजिट गर्ने भनेको नेपालमा चाहिँ नि मैले त राम्रै देखेको छु होइन तर पनि अब कति अवस्थामा चाहिँ नि डक्टरलाई भेट्नु अथवा गायनोकोलोजिस्टलाई भेट्नु चाहिँ अझ पनि एकदमै सहज तरिकाले अभाइलेबल हुन सक्ला, अझ विगतमा त त्यो पनि नहोला होइन, नत्र भने चाहिँ गायनोकोलोजिस्टहरूलाई अथवा अरू डक्टरहरूलाई भेट्ने चाहिँ नि एकदमै छ, त्यो त अनिवार्य नै गरेर पनि राखेको छ गभर्मेन्टले नै. तर साइकोलोजिस्टहरूलाई भेट्ने भनेको त्यति धेरै चाहिँ छैन, तर कम्पेरिटिभली हेर्ने हो भने अहिले बढेको हो भन्न चाहिँ सक्छु म. नम्बरमा त रेसियोमा कम्पेयर गर्ने हो भने त निकै कम होला, तर पहिला भन्दाखेरि पहिला भनौँ न 10-12 वर्ष 20 वर्ष अगाडि र अहिलेको तुलनामा चाहिँ बढेको सकारात्मक नै रूपमा लिनुपर्छ.
हुन त यसको बारेमा धेरै कुराहरू चर्चा पनि गरिन्छ, केही हदसम्म मानिसहरूलाई थाहा पनि होला होइन, पोस्टपार्टम डिप्रेसनहरू लगायतका विषयमा. अब यो चाहिँ के हो भन्ने बारेमा पनि बुझौँ न.
पोस्टपार्टम एङ्जाइटी, पोस्टपार्टम डिप्रेसन र पोस्टपार्टम ब्लुज भनेर हुन्छ होइन. पोस्टपार्टम ब्लुज भनेको चाहिँ नि बेबी जन्मेर दुई हप्ता लगभग एक महिनासम्म पनि नर्मल रूपमा लिन्छ, त्यो चाहिँ नि आउँछ नै. पोस्टपार्टम ब्लुज भनेको अलिकति मन निराश हुनु अथवा एउटा फेजबाट अर्को फेजमा गयो नि त, प्रेग्नेन्सीबाट अब आमा बन्न गयो नि त होइन, त्यसले गर्दाखेरि चाहिँ अलिकति लो फिल गर्नु, नयाँ कुराहरू, नयाँ मान्छेसँग, अब नयाँ सानो मान्छेसँग एडजस्ट गर्ने अथवा आफ्नो बडीमा आएको चेन्जेसहरूलाई चाहिँ स्विकार्नलाई भनौँ न अलिकति समय लाग्ने, र त्यो ब्लुजमा चाहिँ खासै त्यस्तो भयो भनेर चिन्ता गरिहाल्नुपर्ने कुरा चाहिँ छैन भन्छ क्या लिटरेचरले पनि. तर अब मानिलिउँ बेबी जन्मेर पनि 2-3 महिना भइसक्यो, 5-6 महिना भइसक्यो, अझै पनि कन्सिस्टेन्टली त्यही तरिकाले लो मुड फिल भइरहेको छ अथवा डर लागिरहेको छ, आत्तिरहेको छ होइन, भने चाहिँ त्यसमा चाहिँ नि चासो देखाउनुपर्छ र अलिकति चाहिँ नि कन्सर्न मान्छेहरूलाई चाहिँ अथवा साइकियाट्रिस्ट होस्, साइकोलोजिस्ट होस् अथवा आफ्नो नर्मल जिपी यहाँ भनौँ न होइन, गएर चाहिँ नि कन्सल्ट गर्नुपर्छ भन्छ क्या. अब अलिकति सिरियसली देखेको केसहरू भनेको चाहिँ नि पोस्टपार्टम स्किजोफ्रेनिया पनि भन्छ क्या, अथवा पोस्टपार्टममा अब साइकोसिस भन्छ होइन, यो भनेको एकदमै जटिल तर एकदमै कम पपुलेसनलाई हुन्छ. त्यस्तो केसेसहरू पनि नदेखेको चाहिँ होइन, समाजमा त्यस्तो केसेसहरू पनि छ जहाँ चाहिँ बच्चालाई आफूले अगाडि हेर्नै नसक्ने होइन, अब बच्चा भनेपछि एकदम ब्रेस्ट मात्रै उठ्ने, अलिकति बच्चालाई भनौँ न फिडिङ गराउनेदेखि लिएर बच्चालाई हेर्ने केयर गर्ने सबै कुरामा चाहिँ आफू टाढै बस्ने अथवा सिभियर खालको, त्यो भनेको चाहिँ एकदमै कमै पपुलेसनमा मात्रै हुन्छ, तर त्यस्तो केसेसहरू पनि छ.
यो सम्पूर्ण कुराकानी सहितको रिपोर्ट तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepali त्यसै गरेर तपाईँको आफ्नो मोबाइलमा निशुल्क डाउनलोड गर्न सकिने एसबीएस अडियो एपमा उपलब्ध रहेका छन्। साथै युट्युबमा एसबीएस साउथ एसियनभित्र पनि एसबीएस नेपालीका सम्पूर्ण पोडकास्टहरू उपलब्ध रहेका छन्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।